عزیزانہ محترم، اس سلسلہ جاری ہے سورہ آل عمران کا، جو جس آیت کو پڑھنے کا شرف حاصل کرا وہ 96 آیت تھی. پہلا گھر جو لوگوں کے لیے مقرر کیا گیا تھا وہ وہی ہے جو مکے میں ہے، بابرکت اور تمام جہان کے لیے ہدایت. اس کا ترجمہ ہے یہ. اللہ سبحانہ تعالیٰ نے سورہ بقرہ میں، ابھی ہم جو بقرہ کی تفسیر، آل عمران کی جو تفسیر کر رہے ہیں، اس کے اندر پہلے اس بات کو اللہ نے واضح کیا کہ جو بھی کھانا، جو بھی جائز تھا تورات کے نازل ہونے کے پہلے، وہ سارا کھانا جائز تھا. اپن اس بات کو پڑھ چکے ہیں. ایک بات تو وہ تھی مدے کی، اور دوسری جو بات مدے کی جو چل رہی تھی وہی چل رہی تھی کہ کعبہ جو ہے وہ حق قبلہ ہے. یہ دو بحثیں چل رہی تھیں. تو اب یہ جو آیتیں ہیں میزان میں جو تفسیر کی گئی ہے، انہی آیتوں کی روشنی میں ان آیتوں کی بھی تفسیر کی جائے گی، کیونکہ سلسلہ ہو جا رہی ہے. تو اللہ سبحانہ تعالیٰ نے اپنی دلیل کو قائم کرنے کے لیے پھر یہی پہلے قبلہ کی باتوں کو جاری رکھا، اور یہی فرمایا ان اول بیتی ود للناس للذی ببکۃ مبارکۃ وہدى للعالمین. بے شک جو پہلا گھر خدا نے مقرر کیا لوگوں کے لیے وہ وہی ہے جو کہ بکہ میں بابرکت اور تمام جہان کے لیے ہدایت. تو اللہ سبحانہ تعالیٰ نے جو پہلا گھر عبادت کے لیے مقرر کیا وہ خانہ کعبہ ہے، اور وہ وہی ہے جو کہ بابرکت بھی ہے اور تمام جہان کے لیے ہدایت ہے. اب اس میں کئی بحثیں ہیں کہ پہلا سوال تو ہے کہ بکہ کیا ہے. بکہ اس زمین کو کہتے ہیں جہاں پر کہ کعبہ موجود ہے. پورے شہر کو مکہ کہتے ہیں، بکہ اس زمین کو کہتے ہیں جہاں کعبہ موجود ہے. بکہ کا مطلب، لفظی مطلب یہ ہوتا ہے جہاں پر لوگ جمع کیے جائیں، جہاں پر لوگ جمع کیے جائیں. اب بحث یہ ہے کہ وہاں پر برکتیں کیا ہیں. برکتیں جو برکتیں ہیں وہ یہ ہیں کہ جب آپ جاتے ہیں خانہ کعبہ کا حج کرنے، تو جہاں آپ کو جو برکات ملتی ہیں، جو دنیا اور آخرت کی جو خوشیاں جو ملتی ہیں، وہ اس کی برکات ہیں. اور خصوصاً جب آپ مومنین سے ملتے ہیں، مسلمانوں سے ملتے ہیں، جو کہ اتحاد آپ حاصل کرتے ہیں، وہ بھی برکت ہے، اور دنیا اور آخرت کے کاموں کا فائدہ پہنچتا ہے. اچھا، اس میں ان اول مدل الناس ہی ہے، لوگوں کے لیے جو پہلا گھر ہے. اس میں اللہ نے مومنین نہیں کہا لوگوں کے لیے کہا ہے، سب کو اللہ نے بلایا ہے کعبے کی طرف. کعبے کو ایک طرف اللہ نے سب کو بلایا، اور اس میں ہدى للعالمین تمام جہان کے لیے ہدایت کہی ہے. اس میں کسی مسلمانوں کا کہا، اس آیت میں مسلمان نہیں، سب لوگ عالمین ہیں. تو میزان میں ہے کہ تمام جہان کی ہدایت کیسے ہوتی ہے. اس میں تمام جہان کی ہدایت ایسی ہوتی ہے کہ جب دوسرے لوگ دیکھتے ہیں کہ یہ مسلمان لوگ جب مکہ میں جاتے ہیں تو ان کے اندر ایک یونیٹی ہوتی ہے اور ایک اتحاد ہوتا ہے، تو دوسرے لوگ بھی سیکھتے ہیں کہ اتحاد کیسے کرنا ہے. اسی لیے اپنے ایک سیئنگ بن گئی نا ویسٹ کے اندر کہ دس از دا مکہ آف دس، دس از دا مکہ آف دس. دے یوز مکہ ایز پوائنٹ، کیونکہ ان کو معلوم ہو کہ مکے کے اندر ایک پوائنٹ ہے. نان مسلم کی بات کر رہا ہوں آپ سے. تو ان کو معلوم ہو کہ مکہ ایز اے سینٹر آف یونٹی اینڈ انٹیگریٹی. تو اسی لیے اللہ سبحانہ تعالیٰ نے فرمایا کہ ہدى للعالمین، یہ تمام جہان کے لیے ہدایت ہے. ایک درود پڑھ دیں. اللهم صل على محمد و آل محمد. کسی نے مولا متقیان سے پوچھا کیا پہلا گھر جو دنیا میں بنا وہ کیا کعبہ ہے؟ مولا متقیان نے کہا نہیں, اس سے پہلے بھی مکان بن چکے تھے, لیکن پہلا گھر جو اللہ نے عبادت کے لیے مقرر کرا جس میں برکات تھیں وہ کعبہ ہے, مولا متقیان کا فرمان ہے. دوسرا مولا متقیان کا فرمان ہے کہ اللہ سبحانہ تعالیٰ نے آدم سے لے کے آخری تک کے لوگوں کو پتھروں سے آزمایا ہے, پتھر مطلب کعبے کے پتھروں سے. یہ دوسری حدیث ہے. امام صادق علیہ السلام فرماتے ہیں کہ جو زمین کے اوپر کعبہ کھڑا ہے وہی بکا ہے, وہ شہر کو مکہ کہتے ہیں. امام باقر علیہ السلام فرماتے ہیں کہ مکہ کو بکا اس لیے کہا جاتا ہے کہ وہاں پر آدمی عورتیں ایک ساتھ جمع ہوتے ہیں, عورتیں آدمی کو دائیں بائیں کھڑی ہو سکتی ہیں, دوسری جگہ ایسا نہیں ہو سکتا ہے. آگے امام فرماتے ہیں کہ جو پہلی زمین جو بنائی گئی دنیا میں وہ کعبے کی زمین تھی. ایک بار منصور کو مشکل آئی کہ وہ کعبے کی باؤنڈری کو پھیلا دے, کیونکہ لوگوں نے کہا کہ ہمارے تو مکان موجود ہیں اور تو ہمارے مکان کیسے چھینے گا, کیونکہ ہمارے مکان تو یہاں پہلے سے موجود تھے. تو منصور کو پریشانی آئی, تو وہ چھٹے امام کی طرف آیا اور کہا کہ مولا, چھٹے امام سے فرمایا کہ آپ میری مدد کریں. تو چھٹے امام نے فرمایا یہ آیت پڑھ کے, یہ آیت پڑھ کے فرمایا کہ یہ آیت میں ہے کہ جو پہلا گھر جو عبادت کے لیے مقرر ہوا تھا وہ کعبہ ہے, لوگوں سے پوچھو کہ تمہارے گھر کعبے کے پہلے بنے تھے یا کعبے کے بعد بنے تھے. لوگوں نے کہا کہ ہمارے گھر تو کعبے کے بعد بنے ہیں. تو کہا کہ پھر تمہیں کیا مشکل آ رہی ہے, غاصب کون ہوا, تم ہوئے کہ کعبہ غاصب ہوا؟ لوگوں نے کہا کہ ابن رسول اللہ آپ صحیح فرما رہے ہیں. اور لوگوں نے اس طریقے سے مولا نے اس طرح سے کام آسان کرا. ایک درود پڑھ دیں, اللہم صلی علی محمد و آل محمد. فیہ آیتم بیانتم مقام ابراہیم ومن دخلہ کان آمنا وللہ علی الناس حج البیت من استطاع الیہ سبیلا ومن کفر فان اللہ غنی عن العالمین. ایک درود پڑھ دیں, اللہم صلی علی محمد و آل محمد. فیہ آیاتم بیناتم مقام ابراہیم, اس کے اندر کھلی نشانیاں ہیں اور مقام ابراہیم جو اس میں داخل ہوا اس نے امن پایا. وہ لوگوں پر واجب ہے کہ وہ اگر ان میں استطاعت ہو تو اس کا حج کریں, اور جو اس سے منکر ہوا, جس نے اس سے کفر کرا, تو خدا بھی تمام جہاں سے بے پروا ہے. اس کا ترجمہ ہوا. تو میزا نے بحث ہے کہ اس میں فیہ آیاتم بینات مقام ابراہیم, فیہ آیاتم بینات میں کیا کیا ہے, کون کون سی کھلی نشانیاں ہیں؟ فیہ آیاتم بینات مقام ابراہیم کہا کہ اس میں کھلی نشانیاں ہیں. تو اس میں آیات کون سی کھلی ہیں؟ میزا نے کہنا اس میں یہ تینوں جو چیزیں جو استعمال کی گئی ہیں وہ تینوں آیات ہیں. کون کون سی پہلی ہے؟ پہلی کیا ہے؟ مقام ابراہیم. دوسری کیا کہا؟ وہ من دخلہ کانا آمینا, جو اس میں داخل ہوا اس نے امن پایا, یہ بھی نشانی ہے. اور تیسرا یہ وللہ علی الناس حج البیت من استطاع الیہ سبیلا. اور تیسری نشانی یہ ہے کہ جو جس میں لوگوں پر واجب ہے کہ جو اس کی استطاعت رکھتا ہے جانے کی اس کو چاہیے کہ اس کا حج کرے, اس گھر کا حج کرے. یہ تینوں میزان نے ان کو کہا تینوں نشانیاں. میزا نے بحث کہ نشانی کس کو کہتے ہیں, آیت کس کو کہتے ہیں؟ آیت اس کو کہتے ہیں جو کسی دوسری چیز کو ریپرزینٹ کرتی ہو. ایک سمبول ہوتا ہے آیت, ایک نشان ہوتا ہے. تو وہ نشان ہوتا ہے جو کسی اور چیز کو بتاتا ہے, ایسی کوئی معجزہ نہیں ہوتا ہمیشہ آیت. ایک نشان وہ ہوتا ہے جو کسی اور چیز کو بتاتا ہے. तो पहला निशान क्या है? मकामु इब्राहिम, इब्राहिम के खड़े होने की जगह। ये वो फुटप्रिंट्स हैं जो कि पत्थर पे मौजूद हैं, जिस पे के इब्राहिम अलैहिस्सलाम खड़े होकर काबे की तामीर किया करते थे, जो आज भी मौजूद हैं। काबे में हम जाएंगे जहाँ पर तवाफ़ किया जाता है, मकाम इब्राहिम के वहाँ पत्थर, ये पत्थर मौजूद हैं जिस पे फुटप्रिंट बने हुए हैं। ये पहली निशानी है। दूसरी निशानी क्या है? वमन दखलाहू काना अमीना, जो इसमें दाखिल हुआ उसने अमन पा लिया। अब ये क्यों अमन हुआ है? क्योंकि अगर आप सूरह इब्राहिम की तरफ जाएं, सूरह इब्राहिम में जिक्र है कि हज़रत इब्राहिम ने दुआ करी थी अल्लाह सुब्हानहु तआला से, मैं आयत नहीं पढ़ रहा हूँ, कि तू इस शहर को अमन का शहर करार दे। तो अल्लाह सुब्हानहु तआला ने, यह भी एक निशानी है, अल्लाह ताला ने इसको अमन का शहर बनाया और उसका दबदबा इस तरीके से बनाया, अल्लाह सुब्हानहु तआला ने इस तरह मदद करी इस आयत की, कि सब लोग जानते थे, कुफार मुशरिक भी जानते थे कि यह अमन का शहर है, सब उसकी इज्जत करा करते थे, कुफार भी हज किया करते थे, क्योंकि अल्लाह ताला ने रोब और दबदबा डाला था। ये भी अल्लाह की निशानी है, ये भी अल्लाह की निशानी है। मतलब ये भी है ना कि जो उसमें जाके कोई चोर भी हो, कातिल भी, अगर वहाँ छुप गया तो वहाँ आप उसको पनिश नहीं कर सकते, उसको बाहर निकालना पड़ेगा, वहाँ पर आप उसको भी सजा नहीं दे सकते, क्योंकि वो अमन की जगह है काबा। वलिल्लाहि अला नाज़ि हज्जल बैती मन इस्तताअ इलैहि सबीला। तीसरी निशानी क्या है? कि लोगों पर वाजिब है कि जो भी वहाँ उसके उस घर से जाने की इस्तेआत रखता है, उसको चाहिए कि उसका हज करे। हिज्जुल बैत, क्या मतलब है? हज का लफ्जी माने क्या होता है? हज के लफ्जी माने ये होते हैं किसी चीज़ का इरादा करके वो काम करना, किसी चीज़ का इरादा करके वो काम करने को हज को कहते हैं। लेकिन अब हम हज को से मुराद खाने काबा का हज हो गया, लेकिन उसके लफ्जी माने ये हैं। वमन कफरा फ़इन्नल्लाह गनीन अनिल आलमीन, और जिसने इसे कुफ्र करा तो खुदा सारे जहान से बेपरवाह है। कुफ्र करा मतलब क्या? मतलब इससे इनकार करा, इससे इनकार करा, इससे गाफिल रहा कि मुझे हज करना चाहिए, तो वो तो अल्लाह सुब्हानहु तआला कहता कि मैं के परवरदिगार आलम सारे जहां से बेपरवाह है। तो इसके अंदर अब काफ़ी हदीसें हैं, पहले दुरूद पढ़ रहे हैं, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। मौला मुत्तकियान फरमाते हैं कि जिसने हज को तर्क करा बावजूद इस्तेताअत के, वो काफिर है, बावजूद इस्तेताअत के वो काफिर है। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि इसकी क्या मुराद है? वमन कफरा फ़इन्नल्लाह गनीन अनिल आलमीन से क्या मुराद है कफर की? तो उन्होंने कहा कि जो भी इसको हज को नज़रअंदाज कर दे, नज़रअंदाज कर दे, तरजीह न दे, वो काफिर हो गया। ये मौला छठे इमाम का फरमान है। फिर सातवें इमाम इमाम मूसा काज़िम अलैहि सलाम फरमाते हैं, दुरूद पढ़ते हैं, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलम, किससे क्या मुराद है काफिर से क्या मुराद है? तो उन्होंने फरमाया कि जो ये न समझे कि ये वाजिब अमल है, अगर जो ये समझे कि हज वाजिब अमल नहीं है, वो काफिर है। बाकी रिवायतों में ये भी है कि जो जिसमें इस्तेआत हो और वो हज न करे और मर जाए, तो उसकी मौत यहूद और नसारा की मौत है। ये भी हदीसों में। एक दुरूद पढ़ दें, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आले मुहम्मद। कुल या अहलल किताब मत तकफुरू बि आयातिल्लाह वल्लाहु शहीदुन अला मा तअमलून। कह दो कि अहले किताब, तुम खुदा की आयतों से क्यों कुफ्र करते हो, और जो कुछ तुम करते हो खुदा उसका गवाह है। तो ये बहस है कि ये कौन सी आयतें हैं जिसको के अहले किताब کفر کیا کرتے تھے. تو میزان میں ہے کہ یہ جو آیتیں آئی ہیں, ایک یہ آیت 98 اور 99 جو آیتیں دو آئی ہیں, یہ آیتیں اسی بحث میں آئی ہیں کہ جس طریقے سے انہوں نے کہا تھا کہ اہل کتاب جب قبلہ بدلا تو جھگڑے بحث کری, اور پھر یہ بھی اس پہ بحث کری کہ جو تمام کھانا جو پہلے جو جائز تھا تورات کے آنے کے بعد ان کی گناہ کی وجہ سے اللہ نے ان پہ حرام کر دیا تھا, اس پہ بھی بحث کرے تھے. وہ دونوں باتوں پر بحث کرے تھے. آپ کو یاد ہوگا گزشتہ مجلس میں اپن پڑھ چکے ہیں. تو میزان کا کہنا ہے کہ جو قل یا اہل کتاب لمن تکفرون بھی آیات اللہ, تکفرون آیات اللہ کون سی آیت کی بات کر رہا ہے اللہ سبحانہ وتعالیٰ. تو میزان کا کہنا ہے کہ ان دو باتوں کی یہ جو باتیں جو خاص ہیں, ایک تو یہ کہ جو قبلہ بدلا اس کے بارے میں جیسے تم کفر کر رہے ہو, یا دوسرا یہ کہ جو تمام کھانا جو پہلے جو حلال تھا اس کو اللہ سبحانہ وتعالیٰ نے توریت کے نازل کرنے کے بعد اس کو حرام کر دیا, اس کی جو تم بحث کر رہے ہو اس کا مطلب یہ کہ تم کفر کر رہے ہو اللہ کی آیتوں سے, کیونکہ اللہ تعالیٰ تو تمہیں کھول کھول کے بیان کر رہا ہے اپنی آیتیں اور تم اپنی ضد پہ اڑے ہوئے ہو. تو اللہ سبحانہ وتعالیٰ نے کیا کہا, قل یا اہل کتاب لم تکفرون بآیات اللہ واللہ شاہد علی ما تعملون, کہ تم اللہ کی آیتوں سے کیوں کفر کرتے ہو, اور جو کچھ تم کرتے ہو خدا اس کو جانتا ہے. اور آگے دوسری آیت مندہ نے اس کو پھر یہ کہا, قل یا اہل کتاب لم تصدون عن سبیل اللہ من آمن تبغونہ ان وجہ وانتم شہداء ومن اللہ بغافل عما تعملون. یہ آگے کی آیت ہے, 99 آیت. اس کا ترجمہ کیا ہوا, قل یا اہل کتاب لم تصدون عن سبیل اللہ من آمنا تبغونہ ان وجہ وانتم شہداء ومن اللہ بغافل عما تعملون. کیا مطلب ہوا اس کا, اس کا ترجمہ ہے کہ کہہ دو کہ اہل کتاب تم خدا کے رستے سے کیوں روکتے جو ایمان لاتے ہیں, وہ خدا کے رستے میں کجی کیوں ڈھونڈتے ہو, اور تم اس بات کے گواہ بھی ہو, اور جو کچھ تم کرتے ہو خدا سے غافل نہیں ہے, تو جو کچھ تم کرتے ہو خدا سے غافل نہیں ہے. تو ان دو آیتوں میں سے کیا مراد ہے, میزان نے کہا اس کی مراد یہ ہے کہ جس طریقے سے وہ مومنوں کے دلوں میں شک پیدا کرتے تھے, شک پیدا کرتے تھے قبلے کے بارے میں, کھانے کے بارے میں, تمام چیزوں جو شک پیدا کرتے تھے, صحیح راستے میں کجی ڈھونڈتے تھے, وہ مومنوں کو بہکانے کی کوشش کرتے تھے کہ کس طریقے سے ان کو روک دیں اس رستے سے. اور کہا کہ وہ انتم شہدا, اللہ نے کہا اور تم اس بات کے گواہ ہو. اب کہا پہلے تو خدا نے اپنا کو کہا, پہلی آیت میں خود کو گواہ کہا تھا, اس میں کیا کہا تم بھی گواہ ہو اس بات کے, میں بھی گواہ اور تم بھی گواہ, تم کو بھی معلوم ہے کہ جو قبلہ جو نیا قبلہ ہے وہ برحق ہے, اور تم کو اچھی طریقے سے معلوم تھا کہ تمہاری کتابوں میں لکھا ہوا ہے کہ جو آخری نبی آئیں گے وہ دو قبلے کی طرف نماز پڑھیں گے اور نیا قبلہ قائم کریں گے, تو تم خود اس بات کے گواہ ہو. جب تم خود اس بات کے گواہ ہو, تم مومنوں کو اس رستے سے کیوں روک کے سیدھے رستے میں تم کیوں کجی ڈھونڈنا چاہتے ہو. وہ ملّہ بھی غافل اما تعملون, وہ خدا جانتا ہے, خدا غافل نہیں جو کچھ تم کیا کرتے ہو. اور اسی ذیل میں آگے آیا تھا یہ, یا ایھا الذین آمنوا ان تطیعوا فریقا من الذین اوتوا الکتاب یردکم بعد ایمانکم کافرین. آگے آیت کیا, یہ آیت آئیے, یا ایھا الذین آمنوا ان تطیعوا فریقا من الذین اوتوا الکتاب یردکم بعد ایمانکم کافرین. ایمان لانے والوں, اگر تم اہل کتاب کے کسی فریق کا کہا مان لو گے تو تم کو ایمان لانے کے بعد پھر کافر بنا دیں گے. اللہ سبحانہ تعالیٰ نے بتایا جتایا ہے کہ دیکھو یہ اس میں ایک فرقہ ہے جو چاہتا یہ ہے کہ تم کو واپس سے کافر بنا دے, प्रोपोगंडा कर करके। तो इसके अंदर कुछ रिवायतें हैं और वो मीज़ान में भी बयान की गई है, तफसीर नूर में बयान की गई हैं कि एक यहूद था, उसका नाम था शश इब्न कैस। ये शश इब्न कैस ने देखा कि ये जो दो फ़िरक़े थे अवस और खजरज, जब ये मुसलमान हो गए तो ये था यहूद मदीने का, और उस जब देखा कि बड़े भाई भाई की तरह मिले बैठे हुए हैं और खूब मोहब्बत है, उसको जलन पैदा हो गई। तो उसने एक जवान को भेजा और जवान से कहा कि इनमें फूट डालो और इनको बीकत की लड़ाई याद दिलाओ। ये कौन सी थी बीकत की लड़ाई? ये बीकत की लड़ाई वो थी कि इस्लाम आने के पहले ये दोनों कबीले आपस में जंग किया करते थे। तो ये जब उनमें काफ़ी खूनरेजी हुई तो ये गया जवान, गया और जवान ने जाके उनको याद दिलाया, अरे तुम तो अभी भाई भाई बने हो, पहले तो खूब जंग किया करते थे, और जंग याद दिलाई। तो जब जंग याद दिलाए तो ये आपस में फिर लड़ने लगे। जब ये आपस में लड़ने लगे तो ये आयत नाजिल हुई। जी हाँ, या अय्युहल्लज़ीना आमनू इन तुतियो फरीक़ मिनल्लज़ीना उतुल किताबा यरुद्दुकुम बादा ईमानिकुम काफिरीन। कहा के देखो, तो फिर तो रसूल अकरम ने दोनों को बुलाया और कहा के देखो इनकी चाल ये कि तुम लोग आपस में झगड़ो और तुम भाई भाई हो गए, तुमको पसंद नहीं आया, चाहते हैं तुम फिर कुफ्र में चले जाओ। देख दुरूद पढ़ रहे हैं, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। अल्लाह सुब्हान अल्लाह आगे फरमाता वो कैफा तकफुरुना व अंतुम तुतला अलैकुम आयतुल्लाहि व फीकुम रसूलु व मन यअसम बिल्लाह फ़क़द हुदिया इला सिराति मुस्तकीम। और तुम क्यों कर कुफ्र करोगे? वह कैफा तकफुरुना व अंतुम तुतला अलैकुम आयतुल्लाहि, जबकि तुम्हारे सामने खुदा की आयतें पढ़ पढ़ के सुनाई जाती हैं और तुम में रसूल भी मौजूद हैं, और जो खुदा से वाबस्ता हो गया तो उसने वो सीधे रस्ते की तरफ हिदायत पा गया। ये तर्जुमा है इसका। अल्लाह सुब्हान अल्लाह फरमाता है तुम क्यों कर कुफ्र करने लगोगे? क्यों तुम उनकी बात सुनते हो? क्यों उनका कहना मानते हो? तुम क्यों कुफ्र करने लगोगे जबकि तुमको खुदा की आयतें पढ़ पढ़ के सुनाई जाती हैं और तुम्हें रसूल भी मौजूद हैं और जिसने खुदा को से वाबस्तगी हासिल कर ली तो वो सीधे रस्ते की तरफ हिदायत पा गया। अल्लाह सुब्हान अल्लाह फरमाता है। तो अल्लाह सुब्हान अल्लाह ने कहा कि देखो तुम हो मदीने में, तुम्हारे आगे खुदा की आयतें पढ़ के सुनाई जाती, तुम क्यों कुफ्र करोगे? और जब तुम्हें आयतें समझ में ना आए और तुमको एक अमली मिसाल चाहिए तो रसूल अकरम मौजूद हैं जो तुमको आयतों की तफसीर सुनाएंगे और अपने अमल से तुमको बताएंगे कि तुम किस तरीके से सही मुसलमान बनो। और अल्लाह सुब्हान अल्लाह कहा कि खुदा से जो वापस की इख्तियार कर लेगा तो वो सिरात अल मुस्तकीम की तरफ लग जाएगा। आज भी हमको ये हमको हमेशा हमारी कम्युनिटी में ये बात को एहसास होना चाहिए कि हम खुदा की आयतें पढ़ें ताकि हम कुफ्र न करें, और हमको ये सोचना चाहिए कि रसूल अकरम हमारे बीच में मौजूद हैं और हमारे आमाल हर जुमेरात को देखते हैं सरकार। तो ये इन दोनों चीज़ों का एहसास हमें भी होना चाहिए। ये आयतें से मदीने वालों के लिए नहीं आई थी, हमारे लिए भी आई है। वो कैफा तकफुरुन अंतुम तुतला अलैकुम आयतुल्लाहि, अगर हम आयतें पढ़ेंगे तो हम कुफ्र नहीं करेंगे, अगर आयतें छोड़ देंगे तो अहले किताब के फरीक़ का कहना हम भी मानने लगेंगे। मान लो जिस तरह से इस्लामोफोबिया चल रहा है, जिस तरीके से इस्लाम के खिलाफ प्रोपेगंडा चल रहा है, देखें आप देखते देखते कितने मुसलमान सो कॉल्ड मॉडर्न लिबरल मुसलमान हो चुके हैं और शरीयत के ऊपर उंगलियां उठाते हैं। ये क्यों हुआ? ब्रेन वॉश। ये जो ब्रेन वॉशिंग है ये इसी की मिसाल है। और आपस में लड़ना झगड़ना मुसलमानों ने शुरू कर दिया, जो हम देख रहे थे कि उन दो फरीक ने लड़े खजरज और अवस, वो आज भी चल रहे लड़ाई। आजकल के मुसलमानों का आका कौन बन चुका है? अहले किताब, और इसी तरीके से वो लड़ रहे हैं। ये आयतों को आज की जिंदगी की में भी देखना चाहिए कि ये आयतें इन आयत रोशनी में आजकल के हालात देखें आप कि कौन कौन अहले किताब के फरीकन का कहना मान रहे हो, किस तरीके से आपस में लड़ रहे हो, किस तरीके से इन्होंने दीन हक को बुलाया है। या अय्युहल्लज़ीन आमनू तक़ुल्ला हक़ तुक़ातिही वला तमूतुना इल्ला व अंतुम मुस्लिमून। ईमान लाने वालों, खुदा से तकवा अख्तियार करो जैसा कि उसे डरने का हक है। खुदा से डरो जैसा कि उसे डरने का हक है। मरना तो मगर मुसलमान ही मरना, ये बड़ी भारी आयत है, बड़ी ही भारी आयत है। या लजनो तकुल्ला हक्का तुकाती, ईमान लाने वालों खुदा से डरो जैसे उसे डरने का हक है। और मरना तो मगर मुसलमान ही मरना। इस आयत में गौर करें आप कि अल्लाह सुब्हान तआला ने कोई तकवे की लिमिट नहीं रखी है। देख रहे हैं आप इस आयत में कि ईमान लाने वालों खुदा से डरो जैसे उसे डरने का हक है। अब डरने का हक क्या है, आप खुद सोच लें, हम खुद सोच लें, कोई लिमिट है उसकी क्या? बड़ी भारी आयत है। वो मरना तो मगर मुसलमान ही मरना, इससे क्या मुराद है? इस आयत से क्या मुराद है? इससे मुराद है कि खुदा के अजाब से खौफ करें, खुदा आपके अजाबों से खौफ करें, खुदा से डरते रहें, और अमर बिन मारूफ करें और नहीं भी मुनकर करें, और अल्लाह की इताअत पूरी तरीके से करें, अल्लाह की इताअत पूरी तरीके से करें। वला तमूतुना इल्ला वअंतुम मुस्लिमून, मरना तो मगर मुसलमान ही मरना। मुस्लिमून से क्या मुराद? मतलब जिस वक्त इंतकाल हो उस वक्त अल्लाह की इताअत में इंतकाल हो, नाफरमानी में इंतकाल नहीं हो। आखिरी लम्हे तक इताअत खुदावंदी, उसको कहते हैं मुस्लिमून। मासीत के साथ इंतकाल ना हो, अल्लाह की इताअत में इंतकाल हो। छठे इमाम फरमाते हैं कि इस आयत से मुराद है कि खुदा की इताअत हो और नाफरमानी ना हो, खुदा को याद किया जाए, खुदा को भूला ना जाए, खुदा का शुक्र अदा किया जाए और नाशुकरानी ना की जाए। ये तीन चीज़ें शरीक हैं इस आयत के अंदर। रसूल अकरम फरमाते हैं कि खुदा की इताअत की जाए, मासियत और नाफरमानी ना की जाए, खुदा को याद किया जाए, खुदा को भूला ना जाए। मौला मुत्तकियान फरमाते हैं इस आयत के ज़ेल में कि भाई अल्लाह खुदा की कसम, इस आयत पे किसी ने अमल ना करा मगर अहलुल बैत ने, क्योंकि हमने उसको याद किया, हमने उसको भूला नहीं, हमने उसका शुक्रिया अदा करा, हमने कभी नाफरमानी नहीं करी, हमने हमेशा उसकी इताअत करी और हमने कभी उसकी नाफरमानी नहीं करी। इस आयत के हकदार अहलुल बैत हैं। इमाम सादिक फरमाते हैं वला तमूतुना इल्ला अंतुम मुस्लिमून से मतलब इस मुराद है कि तस्लीम के अंदर इंतकाल हो, अल्लाह की इताअत में इंतकाल हो। एक दुरूद पढ़ी जाए, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आला। वातसमू बिहब्लिल्लाह जमीअन वला तफर्रुकू, बस करो नियमत अल्लाह अलैकुम इज कुंतुम आदाअन फअल्लफ बैना कुलूबिकुम। फअस्बहतुम बिनियमतिही इख्वाना व कुंतुम अला शफा हफरतन मिनन नार फअनकज़कुम मिन्हा कज़ालिका युबय्यिनहु लकुम आयातिही लअल्लकुम तहतदून। यह आयत आगे जारी है, अल्लाह सुब्हान तआला ने अपनी बात को जारी रखा है कि सब मिलकर खुदा की रस्सी को पकड़े रहो। वस्कुर नियमत अल्लाह अलैकुम, और खुदा की मेहरबानी नियमतों को जो तुम पे है उसको याद करो कि जब तुम आपस में दुश्मन थे तो उसने तुम्हारे दिलों में उल्फत पैदा कर दी, और अपनी मेहरबानी से तुमको भाई भाई बना दिया, और तुम आग के गढ़े के किनारे थे तो उसने तुमको बचा लिया। इस तरीके से खुदा अपनी आयतों को खोलकर बयान करता है ताकि तुम हिदायत पाओ। खुदा की रस्सी क्या है? खुदा की रस्सी क्या है? बात असल में भी हबलिल्लाह जमीयन क्या है? खुदा की रस्सी, इसके बारे में काफ़ी हदीसें हैं। रसूल अकरम फरमाते हैं कि अल्लाह की किताब खुदा की रस्सी है जो आसमान से ज़मीन तक फैले हुए हैं। अल्लाह की किताब सरकार फरमाते हैं। सरकार फिर फरमाते हैं, मैं मीज़ान से पढ़ रहा हूँ सारी हदीसें, बेशक कुरान खुदा की रस्सी है, उसका एक सिरा खुदा के हाथ में है और दूसरा सिरा तुम्हारे हाथ में है, इसलिए उसको मजबूती से पकड़े रहो। तुम कभी ना फिसलोगे और ना गुमराह होगे अगर तुम उसको मजबूती से पकड़े रहोगे। चौथे इमाम फरमाते हैं कि खुदा की रस्सी कुरान है। इमाम बाकर अलैहिस्सलाम फरमाते हैं कि आले मोहम्मद खुदा की रस्सी है जिसको के पकड़ने का खुदा ने हुक्म दिया है। तो ये हमको खुदा की रस्सी समझ में आ रही है। खुदा की रस्सी है क्या? खुदा की रस्सी कुरान और रसूल अकरम और अहले ताहरीन है जिनको के पकड़ने का खुदा ने हुक्म दिया है। हमने ये सब हदीसें पढ़ चुके हैं। हम अल्लाह सुब्हान तआला कहता फरमाता है कि तुम उन अल्लाह के एहसान को याद करो कि जब तुम आपस में दुश्मन थे। ये कब की बात है दुश्मन थे? ये बात जब की है इस्लाम आने के पहले आपस में अरब लोग बात बात में जंग किया करते थे, झगड़ा करा करते थे। जैसे हमने अभी पढ़ा हजरत आवस हमेशा जंग करते थे। कहा अल्लाह ने कहा कि तू खुदा की मेहरबानी को याद करो, जब तू आपस में दुश्मन थे तो खुदा ने तुम्हारे दिलों में मोहब्बत पैदा कर दी, मोहब्बत पैदा कर दी और तुमको भाई भाई बना दिया। ये एक बड़ा मौजा है इस्लाम का कि हिस्टोरियन हैरान है कि ये अरब को क्या हो गया। ये अरब तो आपस में जंग किया करते थे, आज भी स्टूडेंट परेशान है कि इन्होंने इस्लाम इख्तियार करा, आपस में मुत्तहिद हो गए और उस ज़माने में एक आधी दुनिया पे अपना कब्जा करा। क्यों करा? क्योंकि मुत्तहिद हो गए थे। ये अल्लाह सुब्हान तआला ने की मेहरबानी थी कि मुत्तहिद होके उन्होंने इस्लाम को फैलाया था। आज के मुसलमान को क्या हो गया? आज के मुसलमान ने रस्सी छोड़ दी है, आपस में कुछ तो खून पर आमादा है। तो आगे क्या है? अजबा तुम बिन अहमत ही इखवाना, उसने अपनी मेहरबानी से तुमको भाई भाई बना दिया। वह कुन तुम अला शफा हफरतन मिनन नारे, और तुम लोग आग के गड़े पर थे तो खुदा ने उसको बचा लिया। आग का घड़ा क्या था? आग का घड़ा यह था कि जो जंग चला करती थी, हमेशा जंग में मौजूद रहते थे, बड़े छोटी छोटी बात में जंग किया करते थे। क्यों? क्या कि ईमान न था, तौहीद नहीं थी, तो दिलों के अंदर कजी और नफरत बैठी हुई थी और हर बात में कजी नफरत थी। जब इंसान कजी और नफरत में रहता है और आपस में लड़ता है तो वो एक तरह का दोजख है, एक तरह का दोजख है। और फला क्या है? आपस में भाई भाई हो जाना। आजकल मुसलमानों में वही मुसीबत आ गई है। आज का कुरान छोड़ दिया, एलएलबे छोड़ दिया, आपस में लड़ते रहते हैं। वही जो अल्लाह ताला ने आग का घड़ा बताया था, वो आग का घड़ा सामने नज़र आता है। आज ये आईसिस सामने आ गई, ये मुसलमान पे मुसलमान जो जुल्म कर रहा है, ये आग नहीं तो क्या है? क्योंकि कुरान को छोड़ दिया, अल्लाह की रस्सी अहले बैत को छोड़ दिया, अपने तरीके का इस्लाम निकाला है। तो आज हम ये सारा एक जो आग जो सामने लगी दिख रही है, एक जो आग जल रही है मिडिल ईस्ट में, इसीलिए हो गई कि कुरान अहले बैत को छोड़ा। तो अल्लाह सुब्हान अल्लाह फरमाया कि हमने तुम आग के घड़े पे थे, मैंने तुमको उससे बचा लिया। वाकई बचाया था रसूल के कि जिस तरीके से रसूल अकरम ने इस्लाम को फैलाया और जिस तरीके से इत्तेहाद पैदा करा मुसलमानों में, और जिस तरीके से اللہ سبحانہ تعالیٰ نے فتح پہ فتوحات فتوحات دی مسلمانوں کو، وہ جس تو اتحاد دکھایا تھا وہ ان آیتوں سے واضح ہے، وہ اس طریقے سے اللہ نے آ کے گھڑے سے بچایا. کیونکہ آپس میں الفت پیدا ہو گئی، ایک حکمت پیدا ہو گئی، ایک معرفت پیدا ہو گئی دین کی، اتحاد کی دین کی. اللہ سبحانہ تعالیٰ فرماتا، اللہ تعالیٰ نے اس طریقے سے اپنی آیتیں بیان کری ہیں. ولتکم منکم امتوں یدعون الی الخیر یعملون بالمعروف ینہون عن المنکر و اولئک هم المفلحون. اور تم میں سے ایک جماعت ایسی ہونا چاہیے جو لوگوں کو نیکی طرف بلائے اور اچھے کاموں کا حکم کرے اور بری باتوں سے منع کرے، اور یہی لوگ نجات حاصل کرنے والے ہیں. یہ آخری آیت ہے. اللہ سبحانہ تعالیٰ کہتا ہے کہ تم میں ایک جماعت ایسی ہونا چاہیے جو کیسا کام کرے. لیکن اگر ہم تفسیر پڑھتے ہیں اور اگر ہم اپنے فروع دین میں دیکھتے ہیں، امر بن معروف اور نہی بن منکر ہم پر واجب ہے، عام طور پہ ہر پہ واجب ہے. مطلب کہ ایک جماعت پہ امر بن معروف اور نہی بن منکر ہونا ضروری ہے اور ہمیشہ ہونا ضروری ہے. لیکن ایک وہ عام طور پر واجب ہے، لیکن جو خصوصاً جو لوگ منتخب کیے گئے ہیں امر بن معروف کے نہی بن منکر، وہ لوگ ہیں جو علماء اکرام ہیں. کیونکہ کیا ہے کہ جو لوگ اسکالرس ہیں ان کو معلوم ہے کہ کس طریق سے یہ کام انجام دینا چاہیے، کیونکہ اس کے لیے بھی ایک انسان میں ایک معرفت اور علم ہونا چاہیے کس طریقے سے امر بن معروف کرے اور نہ ہمیں منکر کرے. اسی لیے اللہ تعالیٰ نے کہا کہ تم میں کچھ لوگ ہونا چاہیے جو کہ امر بن معروف کریں اور نہ ہمیں منکر کریں، نیکی کی طرف بلائیں، اچھے کاموں کا حکم کریں اور برائیوں سے منع کریں. کیونکہ اگر امر بن معروف نہ ہمیں منکر نہیں ہوا تو کیا حالت ہو جاتی ہے؟ حالت یہ ہو جاتی ہے کہ رسول اکرم نے کیا کہا تھا، یہ میزان پڑھ رہا ہوں بار بار، کئی روایتیں میزان میں، ٹائم نہیں پڑھنے کا. کہا کہ عیسائیوں میں 71 فرقے ہوئے تھے، اس میں سے ایک جنت جائے گا باقی دوزخی ہیں. نہیں، یہود میں 71 فرقے رہیں گے، ایک جنت جائے گا باقی دوزخی. عیسائیوں میں 72 فرقے ہوں گے، ایک جنت جائے گا باقی سب دوزخی. مسلمانوں کے اندر 73 فرقے ہوں گے، ایک جنت جائے گا باقی سب دوزخی. کیوں ہوا ایسا؟ امر بن معروف چھوڑ گیا، نہ ہمیں منکر چھوڑ گیا، اور بات اسم ابھی حبل اللہ جمیل چھوڑ گیا، قرآن چھوڑ گیا، قرآن نام کا ہو گیا، اور اہل بیت چھوڑ گئے. اب بچا کیا ہے؟ اب بچا کیا؟ کچھ بھی نہیں بچا ہے نا. تو اب کیا ہو گیا؟ ایک فرقہ جائے گا جنت میں. کون سا فرقہ جائے گا؟ سخرین کی حدیث کا ہے کہ دیکھو میں کتاب اور اطلاع چھوڑ کے جا رہا ہوں، ان دونوں کو جدا نہ کر دینا، ان دونوں کو جدا نہ کر دینا. سرکار نے کیا فرمایا؟ ارونا آتا ہے، سرکار نے فرمایا کہ تم مسلمان، پورا ٹائم نہیں ہے پوری لمبی حدیث پڑھنے کا، لیکن اس کا لب الباب یہ ہے. سرکار نے فرمایا کہ اگر اہل کتاب نے جو گناہ کرے، میری امت سب وہ گناہ کرے گی، اگر کسی نے اہل کتاب میں سے کھلے طور پر اپنی ماں سے ناجائز رشتہ قائم کرا تو تم بھی کرو گے. وہ اب آپ دیکھ لیں گے، ایک صرف سرکار نے کہا ایک فریقہ، ایک گروہ جائے گا جنت میں، باقی تم سب جہنمی ہو. کیونکہ مسلمان وہ حرکتیں کرے گا جو انہوں نے کری تھی، اور سوچے گا کہ میں صحیح رستے پہ ہوں، کیونکہ اس نے نہ تو قرآن کو سمجھا نہ اہل بیت کی اطاعت کری. کرا کیا؟ سرکار نے کیا فرمایا؟ یہ حدیث سن لیں آخر. سرکار سے میزان پڑھ رہا ہوں، والیوم چھ میزان پڑھ رہا ہوں. سرکار سے فرمایا کہ وہ کون سا گروہ جو جائے گا جنت میں؟ سرکار نے فرمایا کہ جس پہ میں اور میرے اصحاب قائم ہیں، इस पे मैं सुन ले ध्यान से, सरकार ने पहले तो कह दिया, क्या कह दिया था, मैं दो दो चीजें छोड़ के जा रहा हूं, किताब और इतरत। तो किताब भी हादी है और इतरत भी हादी है, लेकिन क्या कहा सरकार ने फिर, कौन कौन सा, मैं और मेरे असाब, असाब दो तरीके के थे, एक सलमान मकदार थे, अबूजर थे, सरकारी मुराद उनसे थी, सरकारी मुराद उनसे थी, मैं और मेरे असाब के तरीके पर रोको तो जन्नत चले जाओगे। आज के ज़माने में, ये आखिरी हिस्सा पढ़ रहा हूँ मैं, आज के ज़माने में अगर हम सरकार के और सरकार के असाब की सुन्नत पे चल रहे हैं, अगर मकदार, सलमान, अबूजर, तो हम हैं जन्नती, और अगर हम इस रास्ते पर न चल रहे हैं तो बहुत तर फिरके मौजूद हैं हमारे मुसलमानों में, कहीं भी चले जाएं आप जहन्नमी हैं आप। ये मैं हदीस पढ़ रहा, ये मीज़ान पढ़ रहा हूँ मैं आपको। तो जो है ना, अब हमको सोचना चाहिए हमारी ज़िंदगी में कि हम सलमान सरकार के रास्ते पर, सलमान मकदार के रास्ते पर कितना चल रहे हैं, नमाजों में, रोज़ों में, जिहाद में, अमर बिन मारूफ में, कुर्बानियों में, हम कितना चल रहे हैं, और हमारी लाइफ स्टाइल आज की आप देख लें। ये हदीस अगर आप लेके चले गए तो आज की मजलिस हो गई। वल तकुम इनको मोहम्मद यदून अल खैरी या मनबारों के नाम उनकर, हमको ये करना पड़ेगा। आज की सोसाइटी है, आज की सोसाइटी उन बहुत तरह फर्कों की ज़्यादा दिखती है। आप लेबल लगा लें अपने आप, कुछ भी कह लें, मैं ये मुसलमान हूँ, मैं सुन्नी मुसलमान हूँ, मैं शिया मुसलमान, लाभ लेकर 50 लगा लें। सरकार ने एक लेबल लगा दिया है, एक लेबल लगा, मैं और मेरा असाब जो सलमान मकदार हैं, मेरी इतरत है, और ये ऐसा, आप अगर कुरान और अहले बैत को फॉलो कर रहे हैं तो आपको इस तरीके का होना पड़ेगा। लेबल नहीं लगा सकते आप, लेबल यही है जो ये चुना हुआ जो गुरु है मुसलमानों का, ये जन्नत जाने वाला है, बाकी जहन्नम ही है। वल तकुम मिन उम्मत ही, तो मेरे गिरोह ऐसा जो कि लोगों को नेकी की तरफ बुलाए, इमाम हुसैन ने नेकी की तरफ बुलाया। लेकिन आज हम जिक्र करेंगे शेख निम्र का, जिन्होंने जालिमों को सामने, जालिम बादशाह के सामने लोगों को नेकी की तरफ बुलाया। हाय शेख निम्र पर सलाम हो हमारा। शेख निम्र वाकई शेर शेर है, थानी है, क्यों शहीद है वो। शेख निम्र शेर है जिसने कि अपनी गर्दन दे दी जालिम बादशाहों के सामने। इसको कहते हैं अमर बिन मारूफ पर नहीं मुमकिन। आज इस सदी का एक बड़ा आलिम दीन, इंशाल्लाह वो मिडिल ईस्ट के अंदर एक जद्दोजहद पैदा करेगा, इंशाल्लाह मौला का जरूर करीब है। उन्होंने अपनी गर्दन देकर इस कौम को जिंदा करा। हम दुआ करते हैं सुभान अल्लाह से, अल्लाह सुभान अल्लाह हमको भी निम्र के की तरह जरी और कवि बना, और हमें भी शहादत का जज्बा दे। अल्लाहुम्मा सल्लल्लाहु अलैहि वसल्लम।